नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। व्यावसायिक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन नाराका साथ आज 21 निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। निजामती सेवा दिवस भन्ने बित्तिकै सरकारी कर्मचारी सरकारी सेवा प्रवाहसँग जोड़िन्छ, सरकारी सेवामा कार्यरत कर्मचारीहरूसँग जोड़िन्छ, सरकारी सेवा प्रवाहसँग जोड़िन्छ। अहिले विशेष गरी निजामती कर्मचारीको कुरा गर्ने हो भने संघीय निजामती सेवा ऐन जारी हुन सकेको छैन, विभिन्न कारणले यो अड्किएको छ। यो अड्किरहँदा कर्मचारीहरूको वृत्ति विकासमा असर पर्यो भनेर कर्मचारीहरूबाट त्यो गुनासो आइरहेको छ। मुलुक संघीय प्रणालीमा गइसकेपछि तीन तहका सरकार छन्, त्यसै अन्तर्गतका कर्मचारी छन् र सँगै मुलुकको राज्यको संरचना र प्रविधिले मारेको जुन फड्को छ यसले निजामती कर्मचारीहरूलाई एक खालको चुनौती पनि थपिदिएको छ र सँगै सेवाग्राहीलाई यसबाट सबै संयोजन भएमा उत्कृष्ट सेवा प्राप्त गर्ने अवसर पनि सृजना भएको छ। आज हामी नेपालको विशेष गरी निजामती सेवा सार्वजनिक सेवाको प्रवाहको अवस्था, यसले भोग्नु परेका समस्याहरू र समाधानका उपायहरूका सन्दर्भमा लोकसेवा आयोगका पूर्व अध्यक्ष समेत रहिसक्नुभएका उमेश मैनालीसँग हामी कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। उमेश मैनालीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब आज 21 निजामती सेवा दिवस मनाइँदैछ, यो दिवस मनाइरहँदा अब कर्मचारी वृत्तमा थुप्रै गुनासा छन्, सँगै सरकारी सेवा प्रवाहमा पनि गुनासाहरू अझै अन्त्य भएका छैनन्, गुनासाहरू आइ नै रहेका छन्। यहाँले चाहिँ आजको दिनलाई कसरी हेर्नु भएको छ?
पहिलो कुरो त निजामती सेवा दिवसको उपलक्ष्यमा सबै निजामती कर्मचारी साथीहरूलाई बधाई दिन चाहन्छु। यस्ता दिवसहरू विगतका आफ्ना कमजोरीहरू सच्याउन, भविष्यको लागि केही प्रतिबद्धता व्यक्त गर्न, विगतबाट सिक्न र आफ्ना कुनै गौरवपूर्ण सफलताहरू विगतका सफलताप्रति गर्व गर्नलाई मनाइन्छ। त्यसैले हरेक पेसाको विशेष ऐतिहासिक दिनलाईको सम्झनामा मनाइने गरिन्छ। त्यसमध्ये एउटा निजामती सेवा दिवस पनि हो, जब जुन चाहिँ निजामती सेवा ऐन 13 साल भाद्र 22 गते जारी भएको सम्झनामा शङ्करप्रसाद आचार्यको समयमा यो जारी भएको थियो। त्योभन्दा अगाडि यो मुलुकी सवाल राणाकालीन मुलुकी सवालबाट चलेको प्रशासनलाई कानुनी रूपमा व्यवस्थित गरेको दिनको सम्झनामा मनाइन्छ। अब यसमा दुई तिनवटा जो अहिले नै यहाँले दिन खोजेको छन्, सृजनशील कर्मचारीदेखि लिएर विभिन्न नाराहरू त भनिसक्नुभयो, ती नाराहरूको सार्थकता हुनु पर्यो। जब यो दिवस मनाइन्छ भने जनताले अब के पाउने त? कर्मचारीहरूको त आफ्नो गुनासा होलान्, वृत्ति विकासका समस्या होलान्, हामीलाई ऐन आएन भन्ने होला, तर जनताको गुनासो पनि यो सेवाप्रति त्यत्तिकै छ। यो सेवा जनताको डार्लिङ भएन, जनताको चाहिँ नि जनप्रिय भएन, अथवा राजनीतिक नेतृत्वहरूले आरोप लाउँछन् यो संस्थाले हामीलाई सहयोग गरेन, हामीले त स्वर्गै बनाउन खोजेका थियौँ, निजामती कर्मचारीहरूको कारण सम्भव भएन, निजी क्षेत्रले भन्छ यो संस्था सधैँ चाहिँ नियम कानुनको प्रत्यामुखी भयो र यसले निजी उद्यमशीलतालाई राम्रो गरेन, यसलाई प्रश्रय दिएन, यी विविध खालका आरोपहरू बीच यो संस्थाले आफूलाई अब्बल साबित गर्न सक्नुपर्छ। दोस्रो कुरो के हो त भने अहिले लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, यसका मूल्य मान्यता, यसका भ्यालुजहरू अनुरूप यो संस्थाले आफूलाई बदल्न सक्नु पर्यो। हाम्रो भ्यालुज चाहिँ पुरानै छन्, हाम्रो मान्यताहरू, हाम्रो संस्कार चाहिँ पुरानो छ भने यहाँ मतलब पहिले पञ्चायतकालदेखिको विरासत माथि हामी काम गर्छौँ भने राजनीतिले चाहिँ ठुलो फड्को मारेको छ। अब गणतन्त्रमा गइसकेपछि त कानुनभन्दा माथि कोही हुँदैन, त्यसैले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रशासन कस्तो हुनुपर्छ त भने तदनुरूपका मूल्य बोक्ने, लोकतान्त्रिक मूल्य मान्यता बोक्ने, भनेको मतलब जनताको स्वामित्व स्वीकार गर्ने, जनताको सेवक हुँ भन्ने, यस्ता खालका र अलिकति एक्सपर्टहरूको पार्टिसिपेसन भन्दा पनि सेवाग्राही नागरिकहरूकै सहभागिता बढाउने खालका प्रक्रियाहरू र प्रोसेस अवलम्बन गर्यो भने केही हदसम्म यो संस्थाको साख फेरि बढ्छ। अहिलेको चाहिँ दुःखपूर्वक मैले भनेको यो भन्नै पर्छ सबै निजामती साथीहरूलाई, केही ठाउँमा उत्कृष्ट सेवा प्रभावबाट कुनै व्यक्ति कुनै कार्यालय प्रमुखको सक्रियतामा कुनै कर्मचारीको सक्रियतामा, तर सामान्य रूपमा जनताको प्रतिक्रिया के छ भने काम समयमा हुँदैन, भ्रष्टाचार छ, अनियमितता छ र व्यवहार पनि रुखो छ, यस्ता खालका आरोपहरू छन् र यो आरोपहरूलाई यो संस्थाले मेट्न सक्नुपर्छ।
अब सेवा प्रवाहकै सन्दर्भमा यहाँले अलिकति उल्लेख गर्नुभयो, राजनीति कर्मीले चाहिँ कर्मचारीलाई दोष दिने, अब कर्मचारीले चाहिँ राजनीतिलाई दोष दिने, अब यो एक आपसमा दोषारोपण गर्ने प्रवृत्तिले यो सेवा प्रवाहमा चाहिँ समस्या भएको छ। अब यो अन्त्य अन्त्य गर्दै अब सेवा प्रवाहलाई चुस्त बनाउन चाहिँ गर्नुपर्ने कामहरूलाई चाहिँ यहाँले कसरी हेर्नु भएको छ?
पहिलो कुरो के भने, जनताको नजिक सेवा दिने जुन अग्रपङ्क्तिका कार्यालयहरू हुन्छन् उहाँहरूले जनतासँग प्रत्यक्ष र जनताका जनताप्रति संवेदनशील भइदिनु पर्यो र उहाँहरूलाई कसरी चाहिँ प्रोसेसमा संलग्न गराउने भन्छ क्या, मैले प्रोसेसमा प्रक्रियामा, जस्तो हामीले सामुदायिक प्रहरी भनेर ल्यायौँ, कम्युनिटीको मानिससँग प्रहरीलाई राख्यो र कम्युनिटीले जे निर्णय गर्छ प्रहरीले कारवाही के अरे त्यसलाई कार्यान्वयन गर्ने, अनि उनी यो सेवा जसले लिने हो उनी त्यो प्रोसेसमा इन्भल्भ भयो। हामीले सामुदायिक वन ल्यायौँ त्यही कन्सेप्टमा, तर हामीले अरू सेवा प्रवाहमा यसलाई विस्तार गर्न सकेनौँ। अहिले अरू देशहरूमा हामी अहिले न्यू पब्लिक गभर्नेन्स भन्छौँ, जहाँ चाहिँ सेवाको डिजाइन, सेवा के सेवा चाहिन्छ, कस्तो सेवा चाहिन्छ र वितरण, डिजाइन र डिजाइन एन्ड डेलिभरी दुइटैमा सेवाग्राहीहरूलाई संलग्न गराउने क्रम अरू देशहरूमा बढिसकेको छ। हामीले पनि त्यो अवलम्बन नगरी सुखै छैन, किनभने लोकतन्त्रमा पुरानो शैलीको, हामी शासकीय शैली भन्छौँ, शासकीय शैलीको सेवाले जनताले रुचाउँदैन, मन पराउँदैन। अब भनेको वास्तवमा जनता नै स्वामित्व बोध गर्नुपर्छ, यो कार्यालय भने हाम्रो हो भने, यस्तो नहोस् कि एकचोटि कार्यालयमा गएको व्यक्ति फेरि कार्यालयमा जानु नपरोस् भन्ने धारणा उसले नबनाओस्। त्यसरी उनीहरूले प्रोसेसमा नै उहाँहरूलाई इन्भल्भ गराउन सकियो भने सुधार हुन्छ, नत्र भने यो गुनासो सधैँ
रहिरहेको। अब राजनीतिले ठूलो फड्को मारिसकेको छ, तर कर्मचारी तन्त्रहरू जति फड्को मार्नुपर्ने थियो त्यो चाहिँ मार्न सकिरहेको छैन भनिन्छ। अब अहिले एउटा सामान्य नागरिक कुनै सरकारी काम लिएर जान पर्यो भने उसले सहजै त्यो सेवा तत्कालै उसले सोचे अनुसार प्राप्त गर्न सक्दैन। अब केही समय अघि संसदमै पूर्व मन्त्री समेत रहिसक्नुभएका एकजना सांसदले त आफ्नो कामको लागि मैले 5,000 दिएपछि बल्ल आफ्नो काम भयो भनेर त्यो संसदमै अभिव्यक्ति दिनुभयो। अब यस्तो तरिकाबाट अहिले पनि शक्ति एउटा शक्ति नभइकन अब त्यसमा अब अलिकति उनीहरूलाई नदिइकन सेवा चाहिँ सहजै ढंगले लिन नसकिरहेको अवस्थामा हामीले कसरी अहिलेको निजामती कर्मचारीबाट सरकारी सेवा चाहिँ चुस्त दुरूस्त होस् दुरूस्त लिन सकिन्छ भन्ने कल्पना कसरी गर्न सकिला?
यो उहाँले जुन भन्नुभयो त्यो आम नागरिकले त्योभन्दा बढी फिल गरेको छ। सेवा लिनलाई चाहिँ अतिरिक्त शुल्क तिर्नुपर्ने अथवा भनौँ घुसै भनौँ न सिधै शब्दमा दिनुपर्ने र अथवा कोही मानिस हुनुपर्ने, यस्तो खालको वातावरण बढ्दैछ। हुन त निजामती सेवामा पहिले चाहिँ करप्सन थिएन, पहिले चाहिँ अनियमितता र ढिलासुती थिएन भनिया होइन, त्यो बेला पनि थियो, तर त्यो रफ्तार झन् बढ्यो। दुःखको कुरो भने मैले यो कुरो कसैलाई मन पर्ला नपर्ला, यस्तो योग्य व्यक्तिहरू प्रवेश गर्नु भएको छ, पहिले हामीहरूको जमाना अथवा हामीभन्दा पहिलेको जमानाका ब्युरोक्राटहरूभन्दा अहिले ज्ञानको दृष्टिकोणले धेरै माथि हुनुहुन्छ अहिलेको पोस्ट, तर के छ भने सेवा प्रभावमा चाहिँ त्यो देखिएन, त्यो रिफ्लेक्ट भएन, नयाँ पुस्ताले केही परिवर्तन ल्याउँछन् भन्ने कुरो देखिएन। त्यसो भएको हुनाले हामीले त यसलाई के भने म त विनिर्माण नै भन्छु, त्यो रिकन्स्ट्रक्सन नै गर्नुपर्छ, ठुलो चाहिँ यो सुधार गर्नुपर्छ प्रशासनमा, यसका संस्कारहरूमा, यसले बोकेको मूल्य मान्यताको बारेमा। मानिलिउँ अब लोकतन्त्र छ, अब कर्मचारी तन्त्रहरू हायरार्कीमा काम गर्न रुचाउँछन्, प्रोसेसमा काम गर्न रुचाउनु, प्रोसेस त अनिवार्य नै गरिदिएको छ, नत्र कारवाहीमा पर्नुहुन्छ उहाँहरू, प्रोसेस त अवलम्बन गर्नै पर्छ, तर त्यो प्रोसेसको रकम व्याख्या गर्ने कि त्यसलाई पोजिटिभली हेर्ने। अब प्रोसेस जुन छ, प्रोसेस सम्बन्धी चाहिँ ऐन नियमहरू छन्, त्योलाई के गरियो त भने आफ्नो फाइदाको लागि अथवा आफ्नो रकमी कामको लागि चाहिँ प्रयोग गर्न थाल्यो, रकमी व्याख्या भन्छु भने रकमी व्याख्या। त्यसैले यस्तो क्रमहरू चाहिँ तोड्नुपर्छ, यो संस्था जनताको संस्था हो। मैले अघि नै पनि भने केही ठाउँमा राम्रा कामहरू भएको छन्, सबैलाई चाहिँ भन्दाखेरि फेरि लम्सम भन्दाखेरि हामीले यति मेहनत गरिरहेको छौँ तर यस्तो चाहिँ नि भनिदिनु भयो फलानले भन्ने आउला, त्यो होइन। त्यो राम्रो काम गर्नेहरू थोरै छन्, समग्रमा चाहिँ ब्युरोक्रासीप्रति जनताको धारणा राम्रो छैन, नेताहरूको धारणा पनि राम्रो छैन, बिजनेसम्यानहरूको निजी क्षेत्रको पनि राम्रो छैन र विद्वानहरूदेखि को पनि धारणा राम्रो छैन स्वतन्त्र व्यक्तित्वहरू टिसु भएको हुनाले जनताको संस्था भएको हुनाले यसको आलोचना पनि बढी हुन्छ जनताको नजिक जाने भावनाले। सेनाको त आलोचना हुँदैन नि, ऊ जनताको धेरै नजिक हुँदैन। टिसु भएको हुनाले नागरिक सेवा हो यो, नागरिक सेवाले नागरिकहरूको सेन्टिमेन्ट उनीहरूको उनीहरूको पीडा उनीहरूको समस्याप्रति संवेदनशील भएन यो संस्था भने यो संस्थाको विकल्प खोज्छन्। विकल्प खोज्नु यो कर्मचारीहरूको लागि राम्रो मानिँदैन किनभने विकल्प भनेको कर्मचारीले गर्ने काम अन्य विकल्पबाट गराउन थाल्छ पोलिटिसियनहरूले, विज्ञ राख्ने कन्ट्र्याक्टमा दिने यस्तो यसलाई हामी काउन्टर ब्युरोक्रेसी भन्छौँ। काउन्टर ब्युरोक्रेसी प्रति कर्मचारी
तन्त्रमा
गयो भने अनि यो संस्थाको महत्त्व घट्छ। त्यसो भएको हुनाले बेलैमा सोचेर संस्थाले आफू सचिनुपर्छ, जनताप्रति संवेदनशील हुनुपर्छ र यो उत्तरदायित्व हाम्रो उत्तरदायित्व तहगत सोपान भन्यो दर्जाको आफ्नो माथिल्लो दर्जाप्रति होइन कि जनताप्रति पनि छ, कानुन र संविधानप्रति छ भनेर सोधिदिनु पर्यो र यो आफ्ना जुन चाहिँ एउटा हामी म्यानेना कल्चर भन्छौँ भोलि भोलि भन्ने त्यो संस्था चाहिँ तोड्नु पर्यो।
अब कर्मचारीले आफ्नो वृत्ति विकास खोज्नु त्यो स्वाभाविक हो, त्यसलाई सामान्य मान्नुपर्छ। अब अहिलेको सन्दर्भमा अब निजामती सेवा ऐन जारी हुन सकिरहेको छैन, यसले गर्दा कर्मचारीहरूको वृत्ति विकास हुन सकेन भन्ने गुनासो कर्मचारीहरूको छँदैछ। अब यसलाई वृत्ति विकाससँग जोडेर हेर्दा कसरी हेर्न सकिन्छ? संघीय निजामती सेवा ऐन अझै जारी हुन नसक्दा थुप्रै समस्याहरू भएका छन्, तर पनि अब यो ऐन जारी हुन सकिरहेको अवस्था छैन। अब यसले त लामो दीर्घकाल रूपमा प्रभाव पार्ने देखिन्छ, यसलाई चाहिँ अब कसरी टुङ्गोमा पुर्याउन सकिएला?
पहिलो कुरो त निजामती सेवा ऐन ल्याउन नसक्दोमा सरकार र विधि निर्माताहरूको नै अप्रभावकारिता भनौँ देखिन्छ, किनभने यो काम उहाँहरूको हो, उहाँहरूले चाहिँ यो चाँडो पुगी हिँड्नु पर्ने थियो। 72 सालमा संविधान आयो, अहिलेसम्म निजामती सेवा ऐन छाता ऐन भन्छौँ हामी, त्यसको आधारमा त्यसले दिएका मार्गदर्शनको आधारमा गाइडलाइनको आधारमा प्रदेश र स्थानीय तहको ऐन बन्नुपर्ने, तर त्यो अहिलेसम्म नआउनाले उहाँले आफ्नो किसिमले आफ्नो ऐन बनाएर काम चलाइसक्नुभयो भने यस्तो अप्ठ्यारो स्थिति सृजना गर्नुमा संघीय संसद र नेपाल सरकारले जिम्मेवार छ। अर्को चाहिँ के छ भने यसलाई अघि बढ्न नदिनुमा जति राजनीतिका यो विधायक र नेपाल सरकार जिम्मेवार छ त्यति नै निजामती कर्मचारीहरू पनि त्यत्तिकै जिम्मेवार हुनुहुन्छ। के भने मलाई प्रत्यक्ष थाहा छ यो ऐन अगाडि बढ्न नदिनुमा त्यही सेवाभित्रका विभिन्न स्वार्थ समूहहरू अगाडि बढ्न दिएका छैनन्, पहिले पनि दिएनन् अहिले पनि दिएका छैनन्। त्यसो भएको हुनाले एकातिर हाम्रो ऐन आएन अप्ठ्यारो भयो भन्ने, अर्कोतिर त्यो ऐनलाई आफू अनुकूल बनाउनको लागि त्यो रोकि नै दिने यस्तो खालको ट्रेन्ड छ। यो चाहिँ कर्मचारीहरूले पनि छोड्नुपर्छ र अब विधायकहरूलाई त मैले एकचोटि मेरो जहाँ जहाँ परामर्श दिने हो बोल्ने अवसर पाउँदा मैले भने पनि छु यो धेरै उहाँहरूको आफ्नो के डिमान्ड रहेछ लिनुहोस्, त्यसपछि उहाँहरूसँग पुछ्दै नबुझ्नुहोस्, त्यहाँको यो ऐन पास गरिदिनुहोस्। तपाईँहरूले जुन दिनसम्म बढी कर्मचारीको कुरा सुन्नुहुन्छ यसमा 10 थरी स्वार्थ समूहहरू आएर तपाईँहरू अघि बढ्न दिँदैन भनेर मैले भनेकै हो। यो अहिलेको स्थिति त्यही हो, विभिन्न खालका त्यहाँ चाहिँ एउटालाई अतिरिक्त सचिव राख्नु परेको छ, अर्कोलाई राख्नु परेको छैन, एउटालाई बडुवाको परिषद बढाउनु परेको छ एउटा पदलाई, अर्कोलाई परेको छैन। यस्ता खालका विविध खालका समस्याहरू, कसैलाई त्यो निजामती सेवा प्रशासनमा मिसिनु परेको छ, कसैलाई मिसिनु भएको छैन, यस्ता स्वार्थी समूहहरूले गर्दा यो ऐन नबढेको हो। त्यसरी यो ऐन नआउनुमा कर्मचारी पनि त्यत्तिकै दिन्छ। जहाँसम्म वृत्ति विकासको कुरो छ, संघीय निजामती सेवा ऐन अन्तर्गत पुरानो ऐन अन्तर्गत निजामती सेवा ऐन मात्रै भन्छौँ हामी, त्यो अनुसार वृत्ति विकास भएकै छ, बढुवा भएकै छ, पदपूर्ति भएकै छ, त्यो ठुलो असर होइन। खालि संघीयताको मर्म बोकेको संघीयताको 3 तहको सरकारको स्वरूपलाई र त्यसको अन्तर सम्बन्धलाई प्रतिनिधित्व गर्ने खालको ऐन आउनुपर्ने आएन।
अब अर्को पारिश्रमिकको कुरा पनि उठ्ने गरेको छ, तलब वृद्धिको माग पनि कर्मचारीहरूले गरेका छन्। अब अहिले हेर्ने हो भने सबैभन्दा निजामतीको उत्कृष्ट माथिल्लो कर्मचारी मुख्य सचिवको 70-80 हजारको हाराहारीमा छ होला मासिक पारिश्रमिक। अब यसलाई चाहिँ लिएर अब यति पैसाले अहिलेको यो समयमा कसरी पुग्छ, उसलाई परिवार धान्न कसरी सहज होला, कसरी पुग्ला भनेर टिप्पणी गरिन्छ। अब यसलाई लिएर अब एकजना पूर्व सचिवले भन्नुभएको थियो, अब एउटा नेपालमा एउटा जागिर खाएर मात्र कहाँ हुन्छ र हामीले विभिन्न अरू कामहरू पनि गर्नुपर्छ भन्ने धारणा उहाँले दिनुभएको थियो। अब यसरी एउटा सरकारी कामको जिम्मा लिइसकेको व्यक्तिले अरू कामहरूतिर ध्यान दिँदा त्यो सेवा प्रवाहमा कसरी उत्कृष्टता आउला, जनताले खोजे अनुसारको सेवा कसरी प्रवाह गर्न सक्ला त्यो व्यक्तिले, अब यसलाई पारिश्रमिकसँग जोडेर हेर्दा चाहिँ त्यसबाट पनि थुप्रै समस्याहरू निम्तिएका हुन् कि?
ठिकै हो, अब पारिश्रमिक कम छ, एउटा यो पेसामा लाग्ने यिनीहरूको वृत्ति नै यही हो, वृत्ति विकास नै त्यहीभित्र खोजेको हुन्छ, यसलाई पुग्ने उसको जीविका एउटा परिवार होइन तीन सदस्यीय परिवारलाई धान्न सक्ने खालको पारिश्रमिक भएन भने उसले अन्य उप विकल्पहरू खोज्छ वा फ्रस्ट्रेटेड हुन्छ। त्यसो भएको हुनाले यो चाहिँ ठिकै हो, यो तर्क चाहिँ किन पारिश्रमिक नपुगेकै हो, तर अब देशको अवस्था यही छ, अर्थतन्त्र यस्तै हो, र विगतको अनुभवले के देखायो भने पारिश्रमिक बढ्दाखेरि पनि राम्रो बढे एक दुईपटक, एकचोटि महेश आचार्य अर्थमन्त्री हुँदा, त्योभन्दा पहिले प्रकाश चन्द्र लोहरी अर्थमन्त्री हुँदा जस्तो लाग्छ, दुईपटक एकदम राम्रो तलब बढ्यो, तर त्यो तलब बढेको बेलामा पनि त्यो पर्फर्मेन्स कार्य सम्पादनमा सुधार भएन। त्यसो भएको हुनाले चाहिँ नि कार्य सम्पादनमा सुधार पनि हुनु पर्यो, अन्त फेरि पर्फर्मेन्स पे भन्छौँ हामी, कामको आधारमा तलब एउटा बेसिक स्केल भइसकेपछि अरू चाहिँ कामको आधारमा बढी बा घटी एउटै उसले पनि त्यो पाउने व्यवस्था गर्नुपर्छ इन्सेन्टिभको रूपमा भन्ने लाग्छ। अनि यो अब अर्थतन्त्र यही हो, त्यसैले गर्दाखेरि पुगेको छैन त्यो सही हो, र दिनुपर्छ, बढाउनुपर्छ, कर्मचारीको मनोबल उच्च गराउनुपर्छ, र कर्मचारीहरूले पनि यो पारिश्रमिक जब वृद्धि हुन्छ त्यसपछि आफ्नो पर्फर्मेन्ससम्म सुधार गरेर देखाइदिनु पर्यो।
हजुर, अर्कोतर्फ अब ठूला निर्णयहरू गर्न कर्मचारीहरू मान्दैनन् भनेर अब नेतृत्वले अहिले एक खालको समस्या भएको कुराहरू पनि व्यक्त गरेका छन्। अब ठूला निर्णय प्रक्रियाहरू गर्दा अब उदाहरण हेर्दा राजनीतिज्ञहरू चाहिँ त्यसमा चाहिँ नफस्ने तर कर्मचारीहरू फसेका थुप्रै उदाहरणहरू छन् जसका कारण ठूला निर्णय प्रक्रियामा सजिलै उनीहरू संलग्न नभएका पनि हुन सक्छन्। अब यो यसरी निर्णय प्रक्रियामा जो सहभागी हुनुपर्ने हो, जसले निर्णय गर्नुपर्ने हो, त्यो चाहिँ पछाडि हटिरहँदा को असरलाई चाहिँ कसरी हेर्न सकिन्छ?
अहिले सबभन्दा ठुलो डरलाग्दो रोग्ने त्यही भएको छ, र यस्तै परिस्थिति रह्यो भने यस्तो अवस्था आउँछ कि अब कुनै मेजर डिसिजनमा भाग्ने मात्रै, त्यसलाई छल्ने, त्यसलाई प्रक्रिया हुने कारण त्यसरी निर्णय नै ढिलो हुने सम्भावना छ। किन भयो त भने दुई तिनवटा कारणले भयो, एउटा त कर्मचारीको आफ्नै कल्चर पनि त्यसमा जिम्मेवार छ, कर्मचारी पनि दुई थरी हुन्छन्, एक थरी जुवारी टाइपको जे पनि निर्णय गर्ने, अर्को निर्णय पन्च्याउने, दुई थरी ग्याम्बलर र रिस्क एभर्टर भन्छौँ हामी, त्यो दुई थरी हुन्छन् भने। अर्को के हो भने अहिले विभिन्न केसहरूमा जुन चाहिँ एउटा सामान्य टिप्पणी उठाएको कर्मचारी पनि मर्न लागेको बेलामा बिरामी भएर चाहिँ एउटा वृद्ध उमेरमा समेत पनि उसलाई गिरफ्तार गर्ने, मुद्दा चलाउने काम भयो, टर्चर भयो, इस्यु भएको हुनाले अब यो त जहिले पनि समातिने रहेछ। हामीले चाहिँ एउटा सामान्य टिप्पणी उठाउँदा पनि आफ्नो राय नै छैन, त्यो टिप्पणी मात्रै उठाएन, विवरण मात्रै लेख्छ सुरु टिप्पणी उठाउनेले, यस्तो गर्दा पनि फसिन्छ भने अब हामी किन गर्ने? राजनीतिक नेतृत्वले लिखित आदेश दिँदैन, मौखिक आदेशमा प्रेसर दिन्छ, त्यो काम गर्दा फसियो भन्ने कुराहरू आउँछ। त्यसैले मेरो चाहिँ सल्लाह के हो भने यस्तो परिस्थिति रहनु हुँदैन, स्पष्ट त टोकिनुपर्छ कुन काम कसले गर्ने हो, त्यो काममा चाहिँ कर्मचारीहरूले पनि मौखिक आदेश कसैको पनि टेर्नु हुँदैन, कानुन अन्तर्गतको आदेश मात्रै मान्नुपर्छ, र कामै रोकेर फेरि निर्णय नै नगर्ने, निर्णय पञ्चाङ्ग प्रवृत्ति त फेरि नराम्रो रोग हो प्रशासनमा, त्यसले त प्रशासनै सुस्त हुँदै जान्छ।
अब अर्कोतर्फ प्रविधिमा आधारित प्रशासन अहिले अब भइसकेको छ, भइ नै रहेको छ, अब यसको विकासले प्रशासनमा प्रविधिको प्रयोग बढ्दै गएको छ। अब एकातिर प्रविधिको प्रयोग बढ्दै गएको छ, अर्कोतर्फ कर्मचारीहरू भर्ना गर्ने संख्या हेर्दा त्यो त्यति घट्न सकेको छैन। अब यसलाई चाहिँ कसरी संयोजन गर्न सकिन्छ, प्रविधिको विकास र जुन कर्मचारीको भर्नाको संख्या छ यसलाई अब आगामी दिनमा अब सबै प्रविधिले विस्थापित गर्दा कर्मचारीहरू यतिको धेरै संख्यामा नचाहिने अवस्था पनि आउने हो कि? अब यसलाई चाहिँ अब सरकारले कसरी मिलाउन सक्ला, कसरी मिलाउनु पर्ला?
ठिकै हो, अब यो प्रविधिको चुनौती छ, प्रविधिको चुनौती चाहिँ र पोलिटिकल सिस्टम राजनीतिक परिवर्तनको चुनौती, यो दुईटा चुनौती यो संस्थाले वहन गर्नु पनि ठुलो चुनौतीमा पर्छ। किनभने अहिले जुन खालको टेक्नोलोजीमा अगाडि गएको छ हाम्रो विश्व प्रविधि विश्व, त्यो प्रविधि विश्वसँग हातेमालो गर्दै जानलाई हाम्रो कर्मचारीको त्यो क्षमता पनि हुनु पर्यो, त्यसरी त्यो क्षमता पनि विकसित गर्नु पर्यो। जस्तो हामी के भन्छौँ भने एउटा हाकिमलाई कुनै नयाँ प्रविधिको बारेमा ज्ञान छैन भने उसले लागू नै गर्न चाहँदैन, उसले बुझेकै छैन किनभने पुरानो पुस्ताका मान्छे हुन्छन्। त्यसो भएको हुनाले प्रविधिसँग अभ्यस्त गराउन तालिम ओरिएन्टेसन त्यत्तिकै जरुरी छ कर्मचारीलाई। भने अर्को कुरो के सोधिनुपर्छ भने प्रविधिको उच्चतम लेभलमा तहमा पुग्दाखेरि चाहिँ कर्मचारी यो सङ्ख्यामा चाहिँदैन, कर्मचारी घटाउनै पर्ने हुन्छ। अब एआईले काम गर्न थाल्यो भने आर्टिफिसियल इन्टेलिजेन्सले काम गर्न लाग्यो भने त्यो त अब सयौँ कर्मचारीले गर्ने एउटै एआईले गरिदिन्छ, त्यसो भएको हुनाले कर्मचारी घट्ने सम्भावना हुन्छ। त्यो टेक्नोलोजीले ल्याएको असर हो, त्यो त एक्सेप्ट गर्नै पर्छ।
अब आज 21 निजामती सेवा दिवस मनाइरहँदा चाहिँ सरकारले विगत 7 वर्षदेखि यता चाहिँ सर्वोत्कृष्ट कर्मचारी छनौट गर्न सकेन भनेर एउटा टिप्पणी पनि आइरहेको छ। अब यसलाई चाहिँ किन सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको हो कि अब यसमा एउटा व्यक्तिलाई मात्र यो सर्वोत्कृष्ट ठान्दा अन्य कर्मचारीमा निराशा आउँछ कि भन्ने सोचाइले हो, यसलाई चाहिँ कसरी अब किन सर्वोत्कृष्ट कर्मचारी छैनन्?
सर्वोत्कृष्ट कर्मचारी छान्न सक्नुपर्छ, त्यसका आधारहरू तय गर्नुपर्छ। तर यसभन्दा अगाडि सर्वोत्कृष्ट कर्मचारी भनेर जसलाई दिइयो उहाँहरू विवादमा पर्नु, एकचोटि मुकेश सचिवले आफ्नै नाउँ लेख्नुभयो अलि पहिलेको कुरा हो त्यो, अनि त्यो कार्यान्वयन भएन, घोषणै भएन, आफ्नै नाउँ लेख्यो भनेर। अब त्यसपछि पनि दिँदाखेरि कोही के केसमा कारवाहीमा पर्याप्त पर्नुभयो को कि, त्यसैले यो कस्तो हुँदो रहेछ भने पदक दिइसकेपछि त्यो व्यक्ति चाहिँ त्यस्तो विवादास्पद व्यक्ति नपरोस्, त्यसो भएको हुनाले यो छनौटका आधारहरू वस्तुगत हुनु पर्यो। हाम्रो निजामती सेवा त विडम्बना देखिन्छ, तपाईँको बरुवा समितिको बैठकमा म नै अब लोकसेवाको अध्यक्ष हुँदा म अध्यक्षता गर्छु, त्यो बेलामा जसको कार्यसमूह हेऱ्यो भने कार्य सम्पादन मूल्याङ्कन 100 नै हुन्छ क्या, त्यो 100 हुने कर्मचारी त साह्रै उत्कृष्ट हुनु पर्यो नि त काममा, सबैले 100 40 नम्बर फुलबारको हुन्छ 40 अनि हामी के गर्थ्यौँ त भने अनि जो सिनियर छ उसलाई बराबर नम्बर भयो भने सिनियरले सिफारिस गर्ने, यस्तो विडम्बना देखिन्छ। एकतिर कार्य सम्पादन हेर्दा नेपालका कर्मचारी सबभन्दा उत्कृष्ट, अर्को यहाँ सर्वोत्कृष्ट कर्मचारी पाइँदैन, छ खोज्न नसकेको हो, खोज्न नसकेको खोज्ने हो भने छिपेका त्यो अहिले कोलाहल भन्छ नि त्यो एउटा स्वार्थी कर्मचारीहरूको कोलाहलमा आवाजहरू विलीन भएको कर्मचारीहरू, तर इमान्दार साँच्चै काम गर्ने कर्मचारीहरू छन् जसलाई उत्कृष्ट सर्वोत्कृष्ट पुरस्कार दिन सकिन्थ्यो। यसमा चाहिँ लाज मर्नु नै भयो, अब छँदै छैन भने हरेक वर्ष हामीले भेटेनौँ भने नदिने
हस्। उमेश मैनालीज्यू आजका लागि हामीसँग समय यति नै रह्यो, यो सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीसँग, विशेष गरी आज व्यावसायिक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन नाराका साथ 21 निजामती सेवा दिवस मनाइँदैछ। यो दिवस मनाइरहँदा निजामती सेवाका सबल र दुर्लभ पक्ष र यसले प्रभाव गर्ने सार्वजनिक सेवाको गुणस्तरीयता अभिवृद्धि गर्न गर्नुपर्ने विभिन्न प्रयासहरूका सन्दर्भमा आज हामीले कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।